अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिमी डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड। एनआईसी
एसिया बैंक पनि साथी पनि।
बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालको स्वामित्व सरकारले लियो, अस्पतालको नाम अब सुशील कोइराला क्यान्सर अस्पताल रहने।
सिक्टा सिंचाइलाई पहिलोपल्ट 2.5 अर्बको वैदेशिक ऋण प्राप्त, बाँकेका किसानलाई विद्युतको कृषि मिटर पाउने मुस्किल।
कर्णालीको विकासका लागि बनेको आयोग आफै उपेक्षामा, दाङमा गरिबी घटाउन 5 करोडको परियोजना लागू।
र सुर्खेतमा यातायातमा सहुलियत माग्दा ज्येष्ठ नागरिकलाई हप्की, प्रधानमन्त्री कप महिला भलिबलमा रेलवे र एपीएफ बीच आज फाइनल हुँदै।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
पश्चिम डायरीको सुरुमा बाँकेको खजुरा स्थित क्यान्सर अस्पताललाई सरकारले स्वामित्व लिएको खबर छ। अब अस्पतालको नाम सुशील कोइराला क्यान्सर अस्पताल रहने भएको छ। फोक्सोको क्यान्सरबाट निधन भएका पूर्व प्रधानमन्त्री सुशील कोइरालाका नाममा सरकारले बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल खोल्ने भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अस्पताल स्थापना गर्ने गरी सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति गठन आदेश 2073 पनि जारी गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाले विशिष्टीकृत सेवा विकेन्द्रीकरण गर्ने सोच अनुसार बाँकेमा हाल सञ्चालनमा रहेका अस्पताललाई नै क्यान्सर अस्पतालका रूपमा विकास गर्न लागि जानकारी गराउनुभयो। बाँके खजुरा स्थित पर्खर परोपकार मिसन नामक संस्थाले चर्चेको कपास विकास समितिको झन्डै 23,000 वर्गमिटर जग्गा, भवन लगायत सम्पूर्ण सम्पत्ति सरकारको स्वामित्वमा ल्याएर अस्पताल स्थापना गर्न लागि हो। अस्पताल स्थापनाका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पर्खर परोपकार मिसन नेपाल र नेपाल सरकार स्वास्थ्य मन्त्रालय बीच त्रिपक्षीय सम्झौता भइसकेको गठन आदेशमा उल्लेख छ। सरकारले परोपकार मिसन अस्पतालका लागि यसअघि 10 करोड रुपियाँ छुट्याएको थियो। क्यान्सर अस्पताल बनाउन ठूलो रकम लाग्ने र विशेषज्ञ पनि पुर्याउन कठिन हुने भएकोले सरकार मातहत नै ल्याएर अस्पताल स्थापना गर्न स्थानीय समेत सहमत भएका थिए। क्यान्सर सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि सरकारी अस्पताल आवश्यक भइरहेका बेला गैर सरकारी संस्थाले गरिरहेको प्रयासलाई सरकारी स्वामित्वमा ल्याइ व्यवस्थित गर्न लागि मन्त्री गगन थापाले बताउनुभयो। नागरिक दैनिकमा खबर छ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाइले पहिलो पटक वैदेशिक सहयोग प्राप्त गरेको छ। स्थापना कालदेखि नै स्वदेशी लगानीमा निर्माण भइरहेको उक्त आयोजनालाई साउदी विकास कोषले 2,41 करोड रुपियाँ वैदेशिक ऋण दिन मञ्जुर भएपछि सिक्टाको निर्माण कार्य तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ। 25 अर्ब रुपियाँ पछिल्लो पटक संशोधित लागत लाग्ने अनुमान गरिएको छ। उक्त आयोजनाका हालसम्म 12 अर्ब 1 करोड रुपियाँ खर्च भइसकेको छ। अहिलेसम्म मूल नहर बाँध बनाउन धेरै समय लागे पनि अब सहायक नहरको काममा धेरै गर्नुपर्ने भएकाले धमाधम निर्माण कार्य हुने बताइएको छ। रुद्र खड्काले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि साबिक विजेता भारतको रेलवे र साबिक उपविजेता एपीएफ क्लब बीच आज भिडन्त हुने भएको छ। नेपालगञ्ज कवर्ड हलमा हिजो भएको पहिलो सेमिफाइनल खेलमा रेलवेले त्रिभुवन आर्मी क्लबलाई 3-0 सोझो सेटमा हरायो। दोस्रो सेमिफाइनल खेलमा एपीएफ क्लबले पनि नेपाल पुलिस क्लबलाई 3-0 सोझो सेटमा हराएको थियो। तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र आर्मी क्लब बीच आजै खेल हुनेछ। प्रतियोगिताको विजेताले 1,11,000, दोस्रोले 55,000 र तेस्रोले 35,000 रुपियाँ नगद प्राप्त गर्नेछन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
दाङको कुल जनसङ्ख्या मध्ये 25.1% गरिबीको रेखामुनि रहेको पाइएको छ। कुल जनसङ्ख्याको 25.1%ले आफ्नो आधारभूत आवश्यकता समेत पूरा गर्न नसकिने अवस्थामा छन्। 2068 जनगणना अनुसार दाङको जनसङ्ख्या 582,583 रहेको छ। यसैबीच जिल्लामा गरिबीको दरलाई घटाउन करिब 5 करोड रुपियाँ भन्दा बढी लगानी गरिएको छ। गरिबी निवारण कोष मार्फत यस वर्ष 5 करोड रुपियाँ लगानी गरिएको हो। जिल्लाका 14 गाविसमा कार्यक्रम सञ्चालन गरी विभिन्न शीर्षकमा आय आर्जन बढाउने कार्यक्रम भएको गरिबी निवारण कोष दाङले जनाएको छ। गोपाल शर्माले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
तरकारी खेती गर्दै आएका बाँकेको कोहलपुर तीनका उदिराम ओलीले 1.5 वर्ष अघि कृषि मिटरका लागि विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जमा सबै प्रक्रिया पुर्याएर आवेदन दिनुभयो। तर आवेदन दिएको 1.5 वर्ष बित्दा पनि उहाँले कृषि मिटर पाउनु भएको छैन। 5 कट्ठा माथि खेतीयोग्य जमिन भएका कृषकका लागि जिल्ला कृषि कार्यालयको सिफारिसमा 50% महसुल छुटमा कृषि मिटर प्रदान गर्ने गरिन्छ। जिल्लाका विभिन्न 2 स्थानमा 15-400 KVA ट्रान्सफर्मर जडान गरिएको र अधिकांशमा लोड बढी रहेकाले नयाँ कृषि मिटर रोकिएको जिल्ला विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जका प्रमुख उमेश कुमार झाले बताउनुभयो। नयाँ बढी केभीए क्षमताका ट्रान्सफर्मर जडान नगर्दासम्म कृषि मिटर कृषकलाई दिन नसकिने पनि विद्युत कार्यालयको भनाइ छ। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
विकास निर्माणको क्षेत्रमा पछाडि परेको कर्णालीको दिगो विकास गर्न सरकारले गठन गरेको कर्णाली विकास आयोग आफै उपेक्षामा परेको छ। कर्णालीको विकास गर्न आवश्यक रणनीतिका साथै एकद्वार प्रणालीबाट कर्णालीमा विकास प्रवाह गर्न गठन भएको आयोग विकासको माध्यम बन्न सकेको छैन। कर्णालीको मुगु, हुम्ला, कालीकोट, जुम्ला र डोल्पाको अल्पकालीन, मध्यकालीन, दीर्घकालीन विकास गर्न सरकारले 2069 छुट्टै निकायका रूपमा कर्णाली विकास आयोग गठन गरेको थियो। कर्णालीको जीवन स्तर सुधार गर्न र आर्थिक समृद्धिमा लैजान गठन भएको आयोग साधन स्रोत र अधिकारबाट वञ्चित भएपछि निरीह बनेको छ। कर्णालीको विकासका लागि आयोगले तयार पारेको 10 वर्षे रणनीतिमाथि छलफल गरिएको छ। कर्णाली विकास आयोग जुम्लाद्वारा 10 वर्षे विकास योजनाको मसुदामाथि सुझाव संकलन गर्न आयोजना गरिएको कार्यक्रममा 1 दर्जन सरकारवाला निकायहरूको सहभागिता रहेको थियो। गोविन्द देवकोटाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा फेब्रुअरी आयोडिन महिना
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले यो फेब्रुअरी महिनाभरिलाई चाहिँ आयोडिनको सम्बन्धमा सचेतना सञ्चालन गर्ने भएको हुनाले यसलाई चाहिँ आयोडिन महिना भनेर चाहिँ नामकरण गरिएको हो।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानुन अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौँ। रङ्गीचङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोगबारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुराप्रति सदैव सचेत रहौँ। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
ए बहिनी, आज सपिङ जाने हैन?
जाने त भनेको, तर भने जस्तो कै पाउँदैन।
ल, नेपालगञ्जको न्यू रोडमा रहेको मिरर फेशन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला। अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ, र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेङ्गा, चोलो, कुर्ता सुरुवाल, वान पिस, टू पिस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98680-53-999।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो। उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है। त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरीज, आइफोन 7, 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक। सम्पर्क नम्बर 081-520-615।
टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता 2073। यही फागुन 26 गते बिहिबारदेखि चैत्र 4 गतेसम्म ए डिभिजनका क्लबहरू अन्तर्राष्ट्रिय खेलाडी सहित नेपालगञ्ज रङ्गशालामा हुँदैछ।
सहभागी टिमहरू मनाङ मर्स्याङदी क्लब, सङ्कटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी एपिएफ क्लब, सुदूरपश्चिम 11, नेपालगञ्ज 11, दिल्ली युनाइटेड र रूपन्देही 11। अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहितको ए डिभिजन क्लबका खेलहरू हेर्न दिनदिनै रङ्गशाला जाउँ। खेल हुने समय दिउँसो ठिक 1 बजे।
टिकट दर रु 100 र 200 मात्र। आयोजक बाँके जिल्ला फुटबल सङ्घ।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ। आयोडिन नुनको महत्त्व र यसको प्रयोग दर बढाउने उद्देश्यले सरकारले 2064 सालदेखि फेब्रुअरी महिनालाई आयोडिन महिनाको रूपमा मनाउँदै आएको हो। पोषणका क्षेत्रमा काम गर्ने सरकारी तथा विभिन्न गैर सरकारी सङ्घ संस्थाहरूले बाँकेमा पनि चेतनामूलक कार्यक्रम गरेका छन्। आयोडिन नुनको पहुँच, यसको महत्त्व लगायतका बारेमा थप कुराकानी गर्दै साल ट्रेडिङ कर्पोरेसन अञ्चल कार्यालय नेपालगञ्जका प्रमुख मनोज चौधरी।
अब नेपाल सरकार स्वास्थ्य मन्त्रालयले यो फेब्रुअरी महिनाभरिलाई चाहिँ आयोडिनको सम्बन्धमा सचेतना चाहिँ सञ्चालन गर्ने भएको हुनाले त्यसै विषयलाई अन्तर्गत रहेर यसलाई चाहिँ आयोडिन महिना भनेर चाहिँ नामकरण गरिएको हो।
फेब्रुअरी महिनाको हामी अन्तिमतिर छौँ, अब कसरी मनाइयो त यो आयोडिन महिना?
हामीले खास गरेर यो जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर विभिन्न स्वास्थ्य संस्था अनि त्यसपछि स्कुलहरूमा हामीले चाहिँ त्यहाँका विद्यार्थी अनि स्वास्थ्य कर्मीहरूलाई आयोडिनको सम्बन्धमा चाहिँ जनचेतना दिएर त्यसरी हामीले कार्य सम्पन्न गरेका छौँ।
यहाँहरूले कार्यक्रम ग्रामीण क्षेत्रहरूमा पनि गर्नुभयो कि बजार केन्द्रित अन्तर्क्रियात्मक कार्यक्रम मात्रै गर्नुभयो?
अब हामीले विशेष गरेर बजारभन्दा पनि ग्रामीण क्षेत्रलाई नै बढी चाहिँ प्राथमिकता दिएका थियौँ र त्यसै अन्तर्गत हामीले चाहिँ बाँकेको पश्चिममा सैनिक गाउँदेखि लिएर पूर्वमा राप्तीपारी फतेपुरसम्म चाहिँ हामीले यो कार्यक्रम सञ्चालन गऱ्यौँ र यसबिचमा हामीले विशेष गरेर स्वास्थ्य संस्था र विद्यालय नै बढी केन्द्रित गरेका थियौँ।
यसरी कार्यक्रम गरिसकेपछि कस्तो खाले सचेतना नागरिकहरूमा आएको छ?
हामीले यो कार्यक्रम सञ्चालन गरिसकेपछि फेरि त्यहाँको चाहिँ के कस्तो रह्यो त भनेर अप्रत्यक्ष रूपमा बुझ्ने कोसिस गरेका थियौँ। त्यहाँ विद्यालय त्यसपछि स्वास्थ्य संस्थामा कार्यरत विभिन्न कर्मचारीहरूलाई पनि सोधेका थियौँ। उहाँहरूसँग हामीले चाहिँ समन्वय गर्दाखेरि विद्यार्थीहरूबाट र विद्यार्थीका अभिभावकबाट पनि सकारात्मक जवाफ आयो। उहाँहरूले चाहिँ एकदम राम्रो भयो भन्ने किसिमको कुरा गर्नुभयो। त्यसले गर्दाखेरि जुन हामीले कार्य सम्पन्न गऱ्यौँ यसमा चाहिँ हामी चाहिँ एकदम खुसी छौँ।
अभियान त गर्नुभयो तर पनि अझै ढिके नुनको प्रयोग हट्न सकेको छैन। बजार क्षेत्रमा पनि अधिकांशले अझै पनि ढिके नुनको प्रयोग गर्छन्। ग्रामीण क्षेत्रमा पनि ढिके नुनको प्रयोग भएको पाइन्छ। दुर्गम क्षेत्रमा त यो समस्या अझै व्याप्त छ। अब कसरी अगाडि बढ्नुहुन्छ?
वास्तवमा यो अलिकति हाम्रो चुनौतीको विषय नै हो। हामीले चाहिँ प्याकेट नुनलाई बढी प्रायोरिटी गर्नुको मतलब के हो भने आयोडिन हामीले चाहिँ सबैले सेवन गर्नुपर्छ। आयोडिनको सम्बन्धमा फाइदा बेफाइदाका कुराहरू, यसबाट यो प्रयोग गर्दा हुने फाइदा र प्रयोग नगर्दा हुने बेफाइदाको सम्बन्धमा हामीले चाहिँ जानकारी दिएका थियौँ। यति मात्रै नभएर हामीले चाहिँ विशेष गरेर ग्रामीण क्षेत्रमा र यो मात्रै नभएर हामीले सुर्खेत दैलेख जाजरकोट समेत गएर हामीले चाहिँ कार्यक्रम गऱ्यौँ। खास गरेर ग्रामीण क्षेत्रमा अझै पनि ढिके नुन प्रयोग गर्ने प्रचलन छ, तर हामीले उहाँहरूलाई सोद्धाखेरि बढी चाहिँ गाई बस्तुलाई प्रयोग गर्ने भन्ने किसिमको जवाब पाउँछौँ हामीले। तर पनि हामीले के गर्छौँ भने प्याकेट नुनलाई चाहिँ बढी प्रयोग गर्नुपर्छ। प्रयोगत्मक रूपमै ढिके नुनमा आयोडिन भएको नभएको परीक्षण गरेर देखाउँछौँ, आयोडिनमा के अरे प्याकेट नुनमा आयोडिन भएको नभएको त्यो पनि परीक्षण गरेर देखाउँछौँ।
तपाईँहरूले वर्षौँदेखि कार्यक्रमहरू गर्दै आउनु भएको छ, तै पनि जनस्तरमा चेतना पुग्न सकेको छैन। अब कसरी यो आयोडिनयुक्त नुनमा नागरिकहरूको पहुँच स्थापित गर्न सकिन्छ, योजनाबद्ध हिसाबले तपाईँहरू कसरी लाग्नु भएको छ?
यो के छ भने अब विगतदेखि अहिलेसम्मको हेर्दाखेरि प्रत्येक वर्ष आयोडिन युक्त नुन प्याकेटको नुन खाने जनसङ्ख्या लगभग 5-10% हाराहारीमा वृद्धि भइरहेको छ भने ढिकी नुन प्रयोग गर्नेको सङ्ख्या त्यही मात्रामा कमी भइरहेको छ। यसले गर्दाखेरि हामीले के पाउँछौँ भने हामीले जुन यो सचेतना अभियान सञ्चालन गरेका छौँ यसबाट प्रत्यक्ष रूपमा चाहिँ सकारात्मक प्रभाव नै परेको छ भन्ने हामी चाहिँ लेखेका छौँ।
अब अन्त्यमा यो आयोडिन युक्त नुनलाई स्थापित गर्नको लागि नुनको प्रयोग गर्ने तरिका बारे बताइदिनुहोस्।
प्रयोग गर्ने तरिका के छ भने जस्तै आयोडिन युक्त नुन प्रयोग गर्दाखेरि प्याकेटकै नुन प्रयोग गर्ने भन्छौँ, र त्यो प्रयोग गर्ने अलिकति के हुन्छ भने आयोडिनको एउटा नेचर कस्तो हुन्छ भने यो बढी तातोमा अनि चिसोमा त्यसै गरी हावामा खुला रूपमा राख्दाखेरि आयोडिन नष्ट भएर जान्छ। त्यसले गर्दाखेरि जुन हामीले बजारको प्याकेटको नुन किनिसकेपछि घरमा लगेर कुनै एउटा चाहिँ बिर्को भएको डिब्बाभित्र राखौँ अनि तरकारी पकाउँदाखेरि तरकारी पाकिसकेपछि मात्रै नुन हाल्ने बानी बसालौँ। यदि हामीले त्यस्तो गर्दा गर्दै पनि कहिलेकाहीँ के हुन्छ भने बानी परेको कारणले गर्दाखेरि तरकारी राख्ने बित्तिकै नुन राख्ने चलन पनि हुन्छ। यदि त्यस्तो हुन्छ भने त्यसलाई छोपेर मात्रै पकाउँ, त्यसले गर्दाखेरि हामीले खाँदाखेरि सही मात्रामा आयोडिन हामीले पाउन सक्छौँ।
साल ट्रेडिङ कर्पोरेसन अञ्चल कार्यालय नेपालगञ्जका प्रमुख मनोज चौधरी, बर्दिया प्रहरीले घुस लिएको तथा दिएको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ। सानो श्री नगरपालिका 8 निवासी 57 वर्षे भक्तबहादुर कामी र वीरबहादुर मगरलाई 20,000 रुपियाँ घुस लेनदेन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। कामीका छोराले मादक पदार्थ सेवन गरी पुस 28 गते पशु गोठमा आगो लगाउँदा दुईवटा राँगा मरेपछि उक्त मुद्दा मिलाइदिन्छु भन्दै मगरले कामीसँग 20,000 रुपियाँ घुस लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
केही दिन अघि सुर्खेतको गुटुबाट 62 वर्षीय मेघराज कण्डेल कामका लागि सदरमुकाम वीरेन्द्रनगर आउनुभयो। गुटुदेखि वीरेन्द्रनगरसम्मको यात्रामा कण्डेलले गाडीको पुरै भाडा तिर्नुभयो। ज्येष्ठ नागरिकको परिचय पत्र देखाउँदै उहाँले भाडामा छुट माग्नुभएको थियो, तर गाडीका सहचालकले उहाँको कुरा सुनेनन्, बरु उल्टै हकारेर पुरा भाडा लिए। मसँग ज्येष्ठ नागरिकको परिचय पत्र छ, उहाँले भन्नुभयो कार्ड देखाएपछि ज्येष्ठ नागरिकलाई गाडी भाडामा छुट हुन्छ भन्थे, तर मैले आजसम्म त्यो सुविधा पाएको छैन। गुटुका कण्डेल प्रतिनिधि पात्र हुनुहुन्छ। उहाँ जस्ता अन्य ज्येष्ठ नागरिकले पनि सरकारले घोषणा गरेको सेवा सुविधा उपभोग गर्न पाएका छैनन्। सरकारले 60 वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक परिचय पत्र प्रदान गर्दै आएको छ। त्यही परिचय पत्रका आधारमा यातायात र स्वास्थ्य उपचारमा सहुलियत पाउने पनि उल्लेख छ, तर सहुलियत माग्दा हप्की दप्की हुन्छ। ज्येष्ठ नागरिकलाई ललित बहादुर बुढाले आजको अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 26 मनिकापुरलाई खुला दिशामुक्त वडा घोषणा गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले हिजो एक समारोहका बीच मनिकापुरलाई औपचारिक रूपमा खुला दिशामुक्त क्षेत्र घोषणा गरेको हो। वडाका 2,146 घरमा शौचालयको निर्माण र प्रयोगमा आएपछि खुला दिशामुक्त वडा घोषणा गरिएको जनाइएको छ। सद्भावमा खबर छ।
जाजरकोटको भेरीमालिका नगरपालिका 2 की 55 वर्षीय मनसरी ओलीलाई केही वर्ष अघिसम्म ढिकीजाँतो गर्ने बिरलोले सताइरहन्थ्यो। कुखुराको डाकोसँगै बिहान 4 बजे नै उठेर ढिकीमा पिस्न र घट्ट जानुपर्थ्यो। चारपाती धान कुट्न 3-4 घन्टा र गहुँ मकै पिस्न पनि त्यत्तिकै समय लाग्थ्यो। शारीरिक श्रम उत्तिकै गर्नुपर्थ्यो, तर अहिले ढिकी र घट्टको ठाउँ मिलले ओगटेपछि निकै सजिलो भएको छ र अहिले तरकारी खेती, नगदेबाली, कुखुरा पालन, बाख्रा पालन जस्ता व्यवसायमा लागेर त्यो बचेको समयलाई महिलाले आम्दानीमा लगाएका छन्। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमै खबर लेख्नु भएको छ। पश्चिम डायरीमा अबको सुबियु नेतृत्व कस्तो हुनुपर्ला,
विद्यार्थीकै हकितमा चाहिँ आवाज उठाउन सक्ने नेतृत्व छान्नुभयो भने मलाई लाग्छ अहिलेको अराजकताको स्थिति जुन अहिले चाहिँ भएको छ यो अन्त्य हुनेछ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
मौकाको फाइदा उठाउनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मिलन प्रकाश श्रेष्ठ शुभकामना मेडिकल हल नेपालगञ्जमा
यही फागुन 18, 19, 20 र 21 गते
स्वास्थ्य परीक्षण गर्न आउनु हुँदैछ। उहाँसँग स्वास्थ्य परीक्षण गराउन चाहने पुराना तथा नयाँ बिरामीहरूलाई अग्रिम नाम लेखाउन समय लिनुहुन हार्दिक अनुरोध गर्दछौ। बिरामी जाँच गर्ने समय
यही फागुन 18, 19, 20 र 21 गते
बिहान 7:30 बजेदेखि 1 बजेसम्म र साँझ 5 देखि 9 बजेसम्म। थप जानकारीका लागि सम्पर्क श्री शुभकामना मेडिकल हल
मेडिकल बीपी चौक नेपालगंज नेपालगंज मेडिकल कलेज को सामुन्ने फोन नंबर 9845051930 9841727728 र 0185236615
तिमलाई
यहाँ ल्याएको दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री त्यो पनि मूल्य रु 160 मा मात्र
हेलो तिमीहरू कहाँ हो नास्ता खान जानु भनेको होइन
ए त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न
माछाका विभिन्न परिकार लोकल कुखुराको लेग पिस ललिपप खसीको मोमो सेकुवा कलेजो भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ
साथै कुक र वेटरको आवश्यकता परेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नु होला
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज प्रोप्राइटर मिलन रागी सम्पर्क नम्बर 9814455221 स्थान नेपालगञ्ज बस पार्क रोड सल्ली बजार जाने गाडी लाग्ने ठाउँ
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हार जोर्नी तथा नसा रोग एकुपंचर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 0814140007 र 9842863389
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
कृष्णसार एफएम 94 मेगाहर्जको पश्चिम डायरीमा विश्राम पछि फेरि स्वागत छ तालाबन्दीका बीच पनि आज सोभियो निर्वाचन हुँदैछ धेरै ठाउँमा विवाद भए पनि बाँके र बर्दियामा चाहिँ धेरै क्याम्पसमा सोभियो चुनाव हुँदैछ आज नेपालगञ्जको नर्सिङ क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा आज निर्वाचन हुँदैछ त्यसै गरी बर्दियामा चुरे बहुमुखी क्याम्पस बग्नाहा शारदा बहुमुखी क्याम्पस मैनापोखर अमरसहित क्याम्पस राजापुर र बाँसगढी बहुमुखी क्याम्पस लगायतका क्याम्पसमा पनि आजै सोभियो निर्वाचन भइरहेको छ हुने भएको छ त्रिवीले सोभियो निर्वाचन कुनै पनि हालतमा नरोक्ने जनाएकाले ढिलो चाँडो सबै क्याम्पसमा निर्वाचन हुने पक्का छ अबको सोभियो नेतृत्व कस्तो हुनुपर्छ सुनौ शम्भुप्रसाद थारूले संकलन गरेको विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाइसहितको नागरिक आवाज
चित्रहरू केसी अहिले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भइरहेछ खास गरी यो एउटा ठुलो अवसर पनि हो सकेसम्म विद्यार्थी साथीहरूले राम्रो इमान्दार र विद्यार्थीकै हकितमा चाहिँ आवाज उठाउन सक्ने नेतृत्व छान्नु भयो भने मलाई लाग्छ अहिलेको अराजकता को स्थिति जुन अहिले चाहिँ भएको छ यो अन्त्य हुनेछ
मणिराम बटाला जुन नेता बनेर अगाडि जाने साथीहरू हुनुहुन्छ उहाँहरूले आफूले विद्यार्थीहरूलाई र क्याम्पसलाई कसरी सुचारु गर्ने तरिकाले अगाडि बढ्नुपर्छ
सुदीप शर्मा यो अहिलेको जल्दो बल्दो इस्यु पनि हो वास्तवमा निर्वाचन लामो समयदेखि चाहिँ नभइरहेको अवस्थामा चुनाव हुँदैछ यसमा हामी त अत्यन्त खुसी छौँ समग्र क्याम्पसको व्यवस्थापन विद्यार्थीहरूको हकित सम्पूर्ण व्यवस्थालाई बुझेर एउटा सबल नेतृत्व आओस् अब खास गरिकन विद्यार्थीकै निमित्त बनेको जुन सोभियोको सङ्गठन हो त्यो विद्यार्थीका हक हितका निम्ति बनोस् अब विभिन्न किसिमको राजनीतिक अखडा चाहिँ नबनोस् र जसले गर्दाखेरि भोलि चाहिँ अझ क्याम्पसको अध्ययन गर्ने जुन वातावरण हो त्यो चाहिँ झन् अझ चुस्त दुस्त राम्रो होस्
सूर्यप्रकाश श्रेष्ठ अब नेतृत्व त राम्रै आउनुपर्छ जहाँसम्म सोभियो निर्वाचन पार्टीगत धेरै भएको छ जुन विद्यार्थीको लागि बनेको हो त्यो चाहिने वास्तविक भइरहेको छ जहाँ चाहिँ सुन्नमा आएको जहाँ चाहिँ तोडफोड भइरहेको छ तालाबन्दी भइरहेको छ होइन यस्तो नहुनुपर्ने हो अब आउने नेतृत्वले यसतर्फ चाहिँ ध्यान दिनुपर्ने जस्तो लाग्छ मलाई
रुकुममा मध्यपश्चिम महोत्सव उद्घाटन गर्न पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोजकले अल्लोको कोट उपहार दिएको छ स्थानीय स्तरमा उत्पादन भएको उक्त पोसाकको प्रधानमन्त्री दाहालले खुलेर प्रशंसा गर्नुभयो केही समय अघि पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम पुग्दा पनि उहाँलाई अल्लोको कपडा चिनो दिइएको थियो त्यहाँ पुग्ने विशिष्ट व्यक्तिलाई मायाको चिनो स्वरूप अल्लोको कपडा दिने गरिएको छ अल्लोको प्रचार प्रसार तथा बजारीकरण गर्नका लागि पछिल्लो समय जिल्लामा आउने विशिष्ट व्यक्तिलाई अल्लोको कपडा मायाको चिनो स्वरूप दिन थालिएको उद्योग वाणिज्य संघका कार्यालय प्रमुख हिरमणी बस्यालले बताउनुभयो गणेश विकले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ
रुकुमको बाँफीकोट गाविसमा अवस्थित स्यार्पुतालमा पछिल्लो गएको पाँच महिनाको अवधिमा आन्तरिक तथा बाह्य गरी 500 बढी पर्यटक पुगेका छन्। गत असोज 1 गतेदेखि फागुनको पहिलो सातासम्म 517 जना पर्यटकले स्यार्पुतालको अवलोकन गरेको महेश केसीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। यता बाँकीको खबर छ, गजेन्द्र बोहराले अन्नपूर्णमै लेख्नु भएको छ, गएको फागुन 13 गते साँझको एउटा घटना, गाउँकी स्वास्थ्य स्वयंसेविका भएर काम गरिरहेकी एक युवतीले चुनावी हारको बदला लिन बलात्कारको मुद्दा दर्ता गरेको र अहिले युवतीले मुद्दा फिर्ता लिन खोजेको तर प्रहरीले फिर्ता लिन अब नसकिने नमिल्ने बताइरहेको खबर अन्नपूर्णमा छ।
बाँकेमा कार्यरत मानवाधिकार कर्मीहरूले बर्दिया कालिकाका मृगौला पीडित जयबहादुर पाइजा मगरको उपचारका लागि सहयोग जुटाउन पहल गर्ने जनाएका छन्। उनीहरूले सहयोगका लागि आफूहरूबाटै व्यक्तिगत रूपमा सुरुवात गर्ने जनाएका हुन्। नेपालगञ्ज टाइम्समा खबर छ।
नेपालगञ्जमा हुन लागेको टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल व्यवस्थापनको जिम्मा अन्तरालले लिएको छ। यही फागुन 26 गतेदेखि चैत्र 4 गतेसम्म नेपालगञ्जको रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिँदैछ। हिजो प्रतियोगिता व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा आयोजक बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाही र अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले हस्ताक्षर गर्नुभएको छ। यसैबीच नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले हिजो एथलेटिक्स प्रशिक्षक तथा पूर्व धावक हरिबहादुर रोकायलाई गजराज स्मृति आदर्श व्यक्तित्व वर्ष खेलाडी पुरस्कारबाट सम्मानित गरेको छ।
पश्चिम डायरीमा अब नागरिक मत। 2074 वैशाखमा निर्वाचन घोषणा गरेपछि चौतर्फी उत्साह थपिएको छ। गाउँ गाउँमा चुनावी रौनक सुरु भइसकेको छ। उम्मेद्वार को हुने र कस्तो हुने भन्ने बहस पनि सुरु भइसकेको छ। आजको नागरिक मतमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाँकेका जिल्ला अध्यक्ष नरेन्द्र पौडेलको विचार।
जनप्रिय लोकप्रिय र जनतामा भिजेको मान्छेलाई हामीले उम्मेद्वार बनाउँछौँ कुनै पनि हालतमा, किनभने त्यो सबैको पहुँचमा होस्। हामीले यस्तो उम्मेद्वार बनाउनु पर्छ जसले जनताका विभिन्न क्रियाकलाप, किनभने देश संघीयतामा जाँदैछ, विभिन्न गाउँपालिका र नगरपालिका र उपमहानगरपालिकाको चुनाव सरकारले गराउन जाँदैछ, त्यस्तो अवस्थामा हामीले जनप्रिय जनताले चाहेको र पपुलर मान्छेहरूलाई बनाउन सक्यो भने त्यो अवस्था राम्रो हुन्छ। किनभने हामी हरेक पक्षलाई हेरेर भोलि समावेशी दलित जनजाति महिला हरेक पक्षलाई जसले समेट्न सक्छ, जसले उनी राहत दिन सक्छ, त्यस्ता किसिमका उम्मेदवारहरू गाउँपालिकामा होस् नगरपालिका उपभागमा उम्मेदवारहरू खडा गर्ने हामीले पार्टीको निर्णय छ र त्यस्तै किसिमका हामीले अलि चर्चित पापुली अनुभव प्राप्त मान्छे उहाँहरूलाई पनि हामीले सम्मान गर्छौँ, उहाँहरूले पनि पाउने सम्भावना छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालको स्वामित्व सरकारले लियो, अस्पतालको नाम अब सुशील कोइराला क्यान्सर अस्पताल रहने।
सिक्टा सिँचाइलाई पहिलोपल्ट 2.5 अर्ब वैदेशिक ऋण प्राप्त, बाँकेका किसानलाई विद्युतको कृषि मिटर पाउने मुस्किल।
कर्णालीको विकासका लागि बनेको आयोग आफै उपेक्षामा, दाङमा गरिबी घटाउन 5 करोडको परियोजना लागू।
र सुर्खेतमा यातायातमा सहुलियत माग्दा ज्येष्ठ नागरिकलाई हप्की, प्रधानमन्त्री कप महिला भलिबलमा रेलवे र एपिएफ बीच आज फाइनल हुँदै।
पश्चिम डायरी कृष्णसारएफएम.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र मतुला बिदा हुन्छौँ। आज फागुन 18 गते बुधबार, मार्च 1 तारिक, स्थानीय निर्वाचन आउन अब 75 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।